रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङको प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अनुपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआई को आर्थिक सहयोग र नेफिन वाईएई को सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ। आदिवासी जनजातिको मौलिक कला र संस्कृतिले उनीहरूको पहिचान, इतिहास र जीवनशैलीलाई प्रतिबिम्बित गर्दछ। यी कला र संस्कृतिहरू जैविक विविधतासँग अभिन्न रूपमा जोडिएका छन्। आदिवासी जनजातिको कला र संस्कृति उनीहरूको पहिचानको बलियो प्रतीक हो। यसले उनीहरूलाई अरू समुदायहरूबाट अलग पहिचान दिन्छ। आदिवासी जनजातिहरूको इतिहास, परम्परा र मूल्य मान्यता जीवित राख्नको लागि, आदिवासीको ज्ञान र सिपको भण्डारलाई जगेर्नको लागि पुस्त हस्तान्तरणका साथै सामाजिक एकता र सद्भावको प्रवर्धन गर्न आवश्यक छ। आदिवासी जनजातिहरूको जीवनशैली प्रकृतिसँग घनिष्ठ रूपमा जोडिएको छ। उनीहरूले प्रकृतिबाटै आफ्नो दैनिक जीवनका लागि आवश्यक पर्ने वस्तुहरू प्राप्त गर्दछन्। आदिवासी जनजातिहरूले पुस्तादेखि प्रकृतिलाई संरक्षण गर्दै आएका छन्। उनीहरूले अपनाएका परम्परागत ज्ञान र अभ्यासहरूले जैविक विविधतालाई जोगाउन महत्वपूर्ण भूमिका खेलेका छन्। आदिवासी जनजातिहरूसँग स्थानीय वनस्पति, जनावर र पारिस्थितिकीय प्रणालीको बारेमा अमूल्य ज्ञान छ। आदिवासी जनजातिहरूले विभिन्न प्रकारका हस्तकलाहरू बनाउँछन्, जसमा उनीहरूले स्थानीय रूपमा पाइने प्राकृतिक सामग्रीहरू प्रयोग गर्दछन्। यी हस्तकलाहरूले उनीहरूको संस्कृतिलाई झल्काउनका साथै जैविक विविधताको संरक्षणमा पनि योगदान पुर्याउँदै आएका छन्। आदिवासी जनजातिहरूले विभिन्न प्रकारका जडीबुटी प्रयोग गरेर रोगको उपचार गर्दछन्। उनीहरूको यो ज्ञानको जैविक विविधताको महत्वलाई उजागर गर्दछ। आदिवासी जनजातिहरूको मौलिक कला र संस्कृति जैविक विविधतासँग अन्यश्रित रूपमा जोडिएका छन्।
आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जङ्गल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जङ्गल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
नेपाल आदिवासी जनजाति महासङ्घ।
आफ्नै पहिचान बोकेको आदिवासी जनजातिहरूको विगतमा प्रत्येक गाउँ गाउँमा गाउँको नियम अनुसार नेता चयन गर्ने चलन थियो। गाउँको चलन अनुसार कसैलाई गाउँको मुखिया, चिबा वा आफ्ना गाउँको चलन अनुसार नामकरण गरी नेतृत्व दिने गर्दथे। नेतृत्व लिने व्यक्तिहरूको काम भनेको गाउँको समग्र विकासका साथै चालचलन, रीतिथिदेखि आफ्नो पेरिफेरीको वन, जंगल, जल, जमिनको संरक्षण गर्नु थियो। तर पछिल्लो समयमा भने यसको रूप परिमार्जन भएको छ। अहिले स्थानीय सरकार नै त्यसको विकसित रूपमा हामी लिन सक्छौ। तर अझै पनि गुरुङहरूको बाहुल्यता भएको लमजुङ जिल्लाका गुरुङ गाउँहरूमा विभिन्न समितिहरू बनाई गाउँ घरको रीतिथिति चालचलनको संरक्षण गर्दै आएको छ। यसै बारेमा कोलासुतर गाउँपालिका वडा नम्बर 3 घलीगाउँमा पनि गाउँको रीतिथितिलाई जीवित राख्नको लागि गाउँ सञ्चालक समिति गठन गरेर यस समितिले गाउँको कला संस्कृति जगेर्न गर्ने, प्रवर्धन गर्ने र गाउँको नियम समेत बनाउँदै आएको छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले समितिका अध्यक्ष हर्कबहादुर घलीसँग छोटो कुराकानी गरेका छौ। सुनौ यो कुराकानी।
अध्यक्षज्यू, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ। तपाईँ चाहिँ अहिले घले गाउँ गाउँ सञ्चालक समितिको चाहिँ अध्यक्ष हुनुहुन्छ होइन, र यो तपाईँको यो समितिले चाहिँ के कस्तो काम गर्छ नि?
हाम्रो समितिले अहिले गाउँको कहाँ कहाँ के भइरहेछ त्यो सबै हेर्नुहुन्छ, वन हेर्छ हाम्रो समितिले। अनि हामी टोटल समिति 15 छौँ गाउँको समितिहरू। अनि यही समितिबाट गाउँको के भइरहेछ, त्यहाँ कहाँ के गर्नुपर्ने छ, हामी हरेक महिनामा समिति हामी बैठक बसेर कुराहरू छलफल गर्छौँ। यो माघ महिनामा दाउरा काट्छ है, दाउरा काट्ने हुन्छ। अनि कतै पिछडो गाउँ चाहिँ कहाँ कहाँ दिने, कसरी दिने, कुन साइडमा दिने त्यो पनि हामी हेर्छौँ जङ्गलको। अनि ठुलो सुखहरू चाहिँ हाँगाहरू काट्ने, सक्छ सानो सानोलाई काट्ने, त्यही हिसाबले दाउरा काट्छ। अनि फेरि हामी समितिले हेर्छ त्यसरी नै। अब यो महिनामा त्यो दाउराको वन जङ्गलको ऊ हुन्छ, के अरे वनको त्यही कुकुरले काट्नु हुन्छ, त्यही अनुसार फेरि हामी नाम लेख्छ। अनि फेरि समितिले चेक गर्दा त्यही अनुसार पैसा लिन्छ।
दाउरा काटे बापत हजुरले पैसा नै सङ्कलन गर्नुहुन्छ?
सङ्कलन हुन्छ। अनि फेरि 25% हामी क्याबमा बुझाउनुपर्छ, 25% हामी क्याबमा बुझाउँछौँ। अनि बाँकी 75 पैसा हामीले गाउँ कोषमा जम्मा गर्छ।
त्यो गाउँ कोषमा जम्मा गरेको पैसाले चाहिँ के काम गर्नुहुन्छ नि?
गाउँको जस्तै गाउँको बार बेरेर हाम्रो शुद्ध हुन्छ, भनी हुन्छ, त्यसैमा खर्च गर्छ धेरै जसो। अनि यहाँ फेरि गाउँको कुनै चिजको कार्यमा चाहिँ जस्तै मन्दिर बनाउने, गुम्बा बनाउने, अनि यहाँ फुटबल गाउँहरूमा त्यही कार्यमै सबैसँग विचार गरेर त्यसमा चन्द्रको रूप दिन्छ फेरि यहाँबाट।
जस्तै जङ्गलको हेरचाह गर्ने कुरादेखि लिएर अनि गाउँ सरसफाइको कुरा पनि गर्नुभएको थियो, गाउँ सरसफाइको चाहिँ के छ?
गाउँ सफाइको जस्तै हाम्रो 15 या 30 पुरै धारा साथ पुरै दिन सफाइमा गर्छ हामीले। 15 सबै यो कागज साजाहरू टिप्छ गली गलीमा, डाँडा डाँडामा। आजको दिनमा चाहिँ 30 सबै पुरै चारोतिर सबैमा गोडेर झाडु लगाएर सबै गाउँले उठाउँछ। अनि यदि आएन भने फेरि उनीहरू जरिमाना हुन्छ, जरिमाना स्वरूप फेरि उठाउँछ हामीले। अनि यो चाहिँ आमा समूहलाई बुझाउँछ हामीले, त्यो चाहिँ धेरै जसो आमा समूहले हेर्छ यो धाराहरू चाहिँ। बाबा समूहले चाहिँ यो पानीको अनि कहाँ के भइरहेछ, के गर्ने हो, कसरी गर्ने हो, त्यो हेर्छ हामीले। यहाँ फेरि कल्चरको हामी अलग्गै जान्छौँ, जिम्मेवार लिने समितिहरू हुन्छ। अनि फेरि यो कल्चरको विषयमा जस्तै घाँटो नाच कृष्ण चतुर्दशा यो सबै गाउँको रीतिथिति जो हो, फेरि पजिउ झ्याप्नेहरूको यो सबै फेरि कल्चर आदिसले हेर्नुहुन्छ।
यो तपाईँको समितिमा चाहिँ 15 समिति छ भन्नुभयो नि तपाईँले होइन? त्यो समितिमा महिला अनि त्यसपछि युवा क्लबको अध्यक्षहरू अथवा ज्येष्ठ नागरिकहरू चाहिँ सम्मिलित हुनुहुन्छ हुनुहुन्न नि?
सबै समितिको हुन्छ, गाउँको जो पनि अलिअलि बुद्धिजीवीहरू हुन्छ यिनीहरू हामी सबै समितिले लगेको हुन्छ। जस्तै यहाँ एउटा ढिकाहरू टोलीबाट एउटा दुइटा, हाम्रो वड वडबाट 2-3 चाहिँ छाडेर ल्याउनुहुन्छ। जस्तै यहाँ फेरि एउटा सुधार समिति भन्ने हुन्छ वडावटा हेर्नेलाई, यिनीहरू पनि हामीसँग समावेश हुन्छ। सब छलफल गरेर के जाने, कसरी जाने, कुनै चिज पनि हामी सल्लाह गरेर जानुहुन्छ।
अनि महिला दिदी बहिनीहरूको भूमिका चाहिँ कस्तो छ नि समितिमा?
महिला एकदम राम्रो, जस्तै यो महिलाहरूको जस्तै यहाँ हाम्रो यहाँ महिलाहरू वडको आमा समूहको अध्यक्षहरू हुन्छ, सचिवहरू हुन्छ। जस्तै धेरै गाउँमा 3-4 वड छ, त्यसमा फेरि उनीहरू भूमिका हुन्छ कि आफ्नो वडमा एउटा अध्यक्ष हुन्छ, सचिव हुन्छ, कोष अध्यक्ष हुन्छ, त्यो सबै उनीहरूले ढुङ्गो फेरि उनीहरूले हेर्नुहुन्छ। अनि फेरि यस्तै काममा फेरि उनीहरूले हामीले अध्यक्षहरूलाई बोलाएर फेरि सल्लाह गर्छ हामी, कोही हो त्यहाँबाट फेरि के गर्ने, कसरी गर्ने, त्यही अनुसारले फेरि हामी गाउँको कुनै कार्यलाई पनि हामी अघि बढाउँछौँ।
अब तपाईँहरूले बनाउनु भएको जुन एउटा नीति नियम छ नि त होइन, गाउँमा झारा उठाउने कामदेखि लिएर अनि वन जङ्गलको हेरालो हेर्ने कामदेखि लिएर सबैको चाहिँ नियम बनाउनु भएको छ, त्यो नियमको चाहिँ पालना गरेन भने चाहिँ सजाय दिने अथवा के व्यवस्था छ नि?
नै हाम्रो जरिमाना हुन्छ नि, फाइन हुन्छ हाम्रो। यदि पालन गरेन भने तैँले यस्तो यस्तो भनेर फाइन हुन्छ, त्यही हुन्छ कि कुनै कसरी कति गरे नि, कसरी गर्ने, त्यो नियम छिर्नु पर्छ।
अनि यो वन जङ्गलको संरक्षण गर्नको लागि चाहिँ अनि यहाँको गाउँ सञ्चालक समितिले चाहिँ कस्तो खालको नियमहरू बनाएको छ, अथवा रुख काट्ने कुरादेखि लिएर रुख रोप्ने कुरादेखि लिएर के काम गर्नुहुन्छ नि यहाँले?
अब हामी अब जस्तै जेठमा हामी यहाँ ताँका रुख खतम भएको छ, हामी त्यो रुख रोप्ने कोसिस पनि गर्छौँ। जस्तै निगालको निगाल छ हाम्रो घर गाउँमा, यो निगालको संरक्षण गरेर अहिले घर गाउँ जति काटेर यहाँ निगाल पाउँछ अहिले, अनि यसलाई पछि त्यो टिसो चाहिँ भएन नदिने त्यस्तो हाम्रो हेरालो हुन्थ्यो क्या रे, हेरालो र हाम्रो त्यो स्याहारमा हुन्छ नि त हो, त्यसले हामी त्यहाँ त्यहाँमा हिजोआएको हुन्छ।
रुख रोप्ने अथवा कुन रुख कसरी काट्ने, कसले काट्ने भन्ने यो नि सबै तपाईँहरूकै निर्णय अनुसार चलाउने कि के छ व्यवस्था?
हजुर, सबै ठाउँमा पार्न दिन्न क्या हामीले।
हजुर,
यो साल चाहिँ यो पश्चिमतिरको भेग काट्ने हो भने अर्को पालि फेरि यसरी पूर्वतिरको भेग यसरी दिँदाखेरि अनि उतिस काट्यो भने त्यो अनुसार हेर्छ, अनि सानो सानो चाहिँ भर्खरको चाहिँ नकाट्ने हो, त्यस्तो नियमहरू राखेको छ हामीले। अनि जब छिटिया छ, जो बिग्रेन लगाएको छ, सुगिया छ, तिनीहरू मात्रै काट्ने।
अनि यदि कसैले तपाईँहरूसँग केही सरसल्लाह नगरिकन राम्रो रुख काट्यो अथवा घाँस तौरहरू चोरी गर्यो त्यस्तो गर्यो भने चाहिँ सजाय त्यसको पनि जरिवाना लगाउने
त्यो पनि व्यवस्था छ, हामीलाई कहीँ थाहा पायो भने त्यो झन् त्यसै गर्यो भने धेरै छ, हामीले 5-6 हजारको पनि तोक्छौँ हामीले, कहीँ त्यसो जस्तै ढेर लगायो भने 10 हजारसम्मको जरिमान हुन्छ थाहा पायो भने त्यो पनि छ भन्नुमा। जो पनि हामी समृद्ध जो पनि गाउँको मान्छे जसले देखेर पनि खबर गर्नुपर्छ, आज गलत गर्यो भने त्यो सूचना हामीले पहिले दिएको हुन्छ के अरे, त्यो भएर सबै डराएर सिक्नुले केही गर्दैन काम भयो।
तपाईँको क्षेत्रमा त अब अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले काम गर्दै आएको छ नि त, वनको उत्पादनहरूलाई चाहिँ प्रयोग गर्न चाहिँ तपाईँहरूलाई कतिको सहज छ, अथवा उनीहरूले बेला बेलामा तपाईँहरूलाई चाहिने तालिमहरू त्यस्तो चाहिँ दिन्छै दिँदैन नि?
दिन्छ, हरेक तिनीहरूमा महिना दुई महिनामा यिनीहरूको मिटिङ पनि हुन्छ, यहाँ के भइरहेछ, कहाँ कसरी के भइरहेछ भनेर त्यो चाहिँ खबर उनीहरूले लिइरहेको हुन्छ। यहाँ समितिहरू सबै भएको छ अरे, सबै गाउँबाट एकजना जीव जनावरहरू मार्न नपाउने माऱ्यो भने धेरै जरिमान पनि छ, झेल पनि छ, त्यो सुना त्यो गर्छ कि अरे, तर गाउँ ठाउँमा थाहा नपाउने गरी गऱ्यो भने त्यो अलग कुरो हो, थाहा पायो हामी त अब गर्नु हुँदैन भने कति गरेर यहाँ पुलिसहरूले पनि पुरा समय समयमा हतियारहरू चेक गर्दै आइरहेको हुन्छ, यहाँतिर बन्दुक को कस्तो छ के गरेको छ भनेर, तर अब साइन पनि पाउँदैन नि त, त्यो जीवजन्तुहरू छ मार्नु त, त्यो त एक एप्लिकेसन के खाँदैछ गरी अब हामीले पनि गर्छ भन्ने त।
गाउँ सञ्चालक समिति भनेर चाहिँ तपाईँको समिति छ होइन, त्यसै गरेर अहिले स्थानीय सरकार पनि छ नि त है, अब स्थानीय वडा अध्यक्षदेखि लिएर पालिका अध्यक्ष सबै उहाँहरूसँग चाहिँ तपाईँहरूको समन्वय सहकार्य
हामी सँगै मेलमिलाप गरेर सँगसँगै सल्लाह गरेरै जान्छौँ, गाउँपालिकाबाट पनि आउँछ हामीसँग वडा अध्यक्षहरू वडा सदस्यहरूको, हामी कुनै चिजको मिटिङ भए पनि हामी सँगै हो कि सँगै सल्लाह गरेर जाने हो, के गर्नुपर्ने कसरी जाने हो।
तपाईँहरूले गरेको निर्णयहरूलाई पनि स्थानीय सरकारले चाहिँ त्यसलाई प्राथमिकता दिन्छ
दिन्छ गाउँ, अब उनीहरूले यहाँको हाम्रो वडा अध्यक्षहरूले तिनीहरू मेन अब उहाँहरूबाट हो कि हामीले यो गर्ने यसरी जाने तपाईँहरूले यसो गर्नु कसरी हुन्छ, हामी सबैको हामीले मात्रै कुनै करेक्ट गर्दाखेरि हामी सँगै मिलेर गर्नु रे, सबै मिलेर कसरी जाने के गर्ने भनेर।
गाउँ सरसफाइको कुरादेखि लिएर अब वन जङ्गल हेरालोको कुरादेखि लिएर अब संरक्षणको कुरादेखि लिएर सबै काम चाहिँ यहाँले गर्दै आउनु भएको छ नि त होइन, अनि यहाँलाई चाहिँ अझ यो हाम्रो समितिले गराएको कामलाई अझ राम्रो बनाउनलाई चाहिँ त्यस्तो खालके तालिमहरू अथवा त्यस्तो खालके कार्यक्रमहरू ल्याइदिए हुन्थ्यो जस्तो यहाँलाई लाग्छ लाग्दैन के छ, अनि यहाँको अपेक्षा चाहिँ के छ?
लाग्नु त लाग्छ गरे तालिमहरू जस्तै रोपवटा र गाउँपालिकाले पनि दिइरहेको छ आइरहेको छ, अब हाम्रो गाउँमा कस्तो गरे राम्रो होला भनेर, अनि हालमा चाहिँ हाम्रो गाउँको विषयमा यो ग्राउन्डहरू यो नालीहरू बस्तारहरू बनाउने योजना छ, यसमा सायद तत्कालै हुन्छ होला, पुरो गाउँपालले पनि सहायता गरिसकेको छ, हामी त्यसै नै पाउँछौँ अहिले त बस पार्क र ग्राउन्ड फुटबल ग्राउन्डको अनि यो मन्दिर भयो बनाउँदैछ, दुई तिन ठाउँमा त्यो पनि हामी चालु गर्दैछौँ बनाउँदैछ भनौँ न।
वन जङ्गलमा उत्पादन हुने अब जति पनि अब जडीबुटीदेखि लिएर होइन, अनि वन जङ्गल जोगाउन अब जुन किसिमले अब गाउँले चाहिँ भूमिका खेलेको छ नि त होइन, र अनि त्यो कामलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि चाहिँ तपाईँहरूको गाउँ सञ्चालक समितिको चाहिँ योजना के छ, अथवा के अझै यस्तो खालको सहयोग वनको संरक्षण गर्नलाई चाहिँ यस्तो खालको सहयोग भयो भने चाहिँ राम्रो हुन्थ्यो भने चाहिँ यहाँलाई के लाग्छ?
अब चाहिँ जबतरै यो आर्थिक उसले गर्दाखेरि आजकल पुरा वन मासियो गरे कारणले गर्दाखेरि पानी पर्न पनि छोड्यो आजभोलि, अब हामीले के गर्दैछौँ भने अब जहाँ जहाँ खाली ठाउँमा छ बिरुवाहरू रोप्ने कार्य पार्नुपर्छ कि भन्ने सबैको उच्च चासो छ अब जेठा असारतिर. अब त्यसैदेखि उता कहाँ कस्तो किसिमको समस्या हुन्छ त्योतिर फोकस गरेर जाने भन्ने भनेको थियो. अरे अब हरेक महिना महिना मिटिङ होइन, त्यही महिना महिना विषय जस्तो यो महिनामा दाउराको ऊ भयो के अरे, अर्को महिनामा अब फेरि कुन चाहिँ कामको समस्या हुन्छ त्यो आस्ते आस्ते हेरेरै बुझेरै जाने हो.
जे काम गर्नुहुन्छ तपाईँहरू गाउँ सञ्चालक समितिले निर्णय गरेर त्यो अनुसार चाहिँ गर्दै आउनुभएको.
गाउँ सञ्चालक समिति प्लस वडा सदस्य वडा अध्यक्षहरू वडा सदस्यहरू प्लस अनि सुधार समितिहरू यो वडामा एउटा समिति हुन्छ, यो सबै मिलेर अनि यहाँको अभिभावकहरू जो पनि छ प्रतिनिधिहरू त्यही अनुसार हामी हरेक महिनामा मिटिङ राखेर अब यसरी गर्ने यसरी जाने भने बल्ल त्यहाँ हामीलाई कार्य कुनै पनि काम बल्ल सुरु गर्छ हामीले.
पछिल्लो समय चाहिँ अब जति वन संरक्षणको कुराहरू आएको छ नि त होइन, अब पालिका अथवा वडा अथवा तपाईँहरू गाउँ सञ्चालक समितिले नि अनि यो वन संरक्षणको कुराहरू गर्दै हुँदा चाहिँ किन यति धेरै वन संरक्षणको कुरा अथवा वन जङ्गल जोगाउनु पर्छ भन्ने कुरा चाहिँ आएको होला जस्तो यहाँलाई लाग्छ?
यो त अब भनौँ न यो आर्थिक मन्त्री भन्ने चाहिँ के भन्ने तपाईँ के भन्छ वन जङ्गल मासेको हुँदा के भन्छ हिउँ सबै पुगिसक्यो त कोही आसुलाई पानी परेको छैन वन जङ्गल नभएको कारणले नै त्यस्तो होला जस्तो हामीले लाग्छ के अरे. त्यही भएर कसरी हुन्छ हरियाली जहाँ चाहिँ त्यो बनाउने कोसिस गर्नुपर्छ भन्ने मासु हुन्छ भन्ने सबैको धारण त्यसो गरे हामी पनि त्यही अनुसारको योजना बनाउँदैछौँ. त्यसरी नै जान्छ होला सबै.
यहाँले कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद.
धन्यवाद.
सुन्नुभयो गाउँ सञ्चालक समिति घले गाउँका अध्यक्ष हर्कबहादुर घलेसँगको यो कुराकानी. कार्यक्रम साइनो यसै बेला रेडियो मर्स्याङ्दी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ. अब भने कार्यक्रममा सुनौ यो सन्देशमूलक सामग्री.
जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान.
भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ.
जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर.
वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ.
स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर.
पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर.
आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ.
अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर.
नेपाल आदिवासी जनजाति महासंघ.
कार्यक्रम साइनोमा तपाईँलाई फेरि स्वागत छ. तपाईँले केही समय अगाडि गाउँ सञ्चालक समिति घले गाउँका अध्यक्ष हर्कबहादुर घलेसँगको कुराकानीबाट पनि आफ्नो गाउँ बनाउनको लागि स्थानीयको भूमिका कस्तो हुन्छ, स्थानीयले गाउँको सरसफाई वनको हेरचाहदेखि विकास निर्माणको काममा समेत योगदान पुर्याएको थाहा पाउनुभयो. यसै विषयलाई स्थानीय सरकारले कसरी हेर्दै आएको छ, स्थानीय गाउँले गर्दै आएको काममा स्थानीय सरकारले जिम्मेवारी र दायित्व र अपनत्व कसरी ग्रहण गर्दै आएको छ भन्ने बारेमा कोलासुत गाउँपालिका वडा नम्बर 3 घले गाउँका वडा अध्यक्ष आशवीर गुरुङको कुरा सुनौ है त.
म आशवीर गुरुङ कोला सुतर गाउँपालिका वडा नम्बर 3 उत्तरकन्याको वडा अध्यक्ष.
हाम्रो यो कोला सुतर गाउँपालिका वडा नम्बर 3 घले गाउँ अथवा ग्रामीण पर्यटन गाउँ भनेर चिनिने यो गाउँ गाउँलाई सञ्चालन गर्नको लागि अथवा गाउँलाई व्यवस्थित बनाउनको लागि अथवा त्यहाँको रीतिथितिहरूलाई संरक्षण सम्वर्धन गर्नको लागि एउटा गाउँ सञ्चालन समिति भन्ने गठन भएको छ र त्यो समितिले परम्परागतदेखि नै चल्दै आएको जुन गाउँको रीतिथितिहरू छ त्यसलाई संरक्षण गर्ने सम्वर्धन गर्ने र सँगै सरसफाइका कामहरू गर्ने त्यो एरियामा पर्ने जुन वन जङ्गलहरू संरक्षण गर्ने जस्ता कामहरू गर्दै आएको छ ती कुराहरूलाई वडा कार्यालयले पनि सपोर्टहरू गर्ने जस्तै अब गोष्ठीहरू सञ्चालन गर्ने त्यो संरक्षणका बारेमा सरसफाइका बारेमा गोष्ठीहरू सञ्चालन गर्ने अब आवश्यक परेको ठाउँमा चाहिँ बजेटहरूको चाहिँ व्यवस्थाहरू मिलाउने जस्ता कामहरू गर्दै आएको छ र त्यसले गर्दाखेरि सरसफाइ संरक्षण जस्ता कुराहरूमा चाहिँ राम्रो टेवा पुगेको छ. हाम्रो बिचमा एकदमै के अरे कुनै पनि समस्याहरू आइपऱ्यो भने छलफल गर्ने समन्वय गर्ने एकअर्काको बिचमा चाहिँ संवादहरू गर्ने जस्ता कामहरू भएको छ. जे होस् अब पालिका के वडा र अथवा स्थानीय सरकार र त्यो जुन सञ्चालक समितिको बिचमा राम्रो सम्बन्ध छ र त्यो सम्बन्धले गर्दाखेरि सुधार हुनुपर्ने कामहरू कुराहरू धेरै
राम्रो भएको छ, सुधार भएको छ। र अरू कुरा जुन पर्यटन विकासमा पनि यसले कामले चाहिँ धेरै राम्रो चाहिँ टेवा पुर्याएको छ। अरू केही समस्याहरू भयो भने हामी फेरि अब छलफलको माध्यमबाट नै समस्याको समाधानतिर चाहिँ हामी लागेका छौँ। सञ्चालन समितिले चाहिँ जुन संरक्षणका कुराहरू छन् होइन, प्रबन्धनका कुराहरू छन्, मान्छेले जस्तै अब जथाभावी चाहिँ वन फाँटनी गर्ने अनि डडेलो लगाउने यस्ता चाहिँ कामहरू भएको थियो, र यो समिति निर्माण भइसकेपछि यसले चाहिँ अब त्यसलाई डेलोबाट रोक्ने कामहरू भएको छ, के अरे जथाभावी वन जङ्गलहरू फाँडने काम भएको थियो त्यो चाहिँ रोक्ने काम भएको छ, र यो भावी पिँढीलाई पनि यसले एउटा सन्देश पनि दिएको छ, वन जङ्गलहरू संरक्षण गर्यो भने अब जथाभावी वन फाँड्न दिएन, डडेलोबाट रोक्न सक्यो भने अब जलवायु परिवर्तनका कुराहरू छन् त्यसलाई पनि हामीले धेरै नै राम्रो हुन्छ भन्ने कुराहरू पनि अब यसले एउटा एक खालको चाहिँ सन्देश दिएको।
त्यसै गरी गाउँ सञ्चालक समितिमा आमा समूह तथा महिलाको भूमिका, महिलामाथि हुने हिंसा, महिलाको क्षमता वृद्धिमा कतिको सहयोग गर्दै आएको छ भनेर समितिका सदस्य यमुना घलेको कुरा पनि हामीले सुनेका छौँ। सुनौ उहाँको कुरा।
म यमुना घले, मेरो घर कोलस तथा तिन घले गाउँ लमजुङ, र अहिले चाहिँ म हाम्रो घले गाउँको पनि सानो सानो टोलहरू थुप्रै बाँडिएको छ, त्यो टोल मध्येको हाम्रो शान्ति आमा समूह टोलको चाहिँ म अहिले अध्यक्ष छु। हाम्रो चाहिँ घले गाउँमा चाहिँ कस्तो छ भन्दाखेरिमा अब सबै कुराहरूमा बाउ समूह आमा समूह सबैजना चाहिँ एकदम मिलेर निर्णय गर्ने गरिन्छ होइन। टाउ टोल टोलमा थुप्रै थुप्रै किसिमको समितिहरू छ, जस्तै टोल सुधार समिति, आमा समूहहरू आफ्नो टोल टोलको हुन्छ, र त्यसलाई फेरि ग्रुपमा पुरै गाउँलाई नै लिडर गर्ने हिसाबले चाहिँ एउटा गाउँ सञ्चालन समिति छ, र आमा समूह मध्येको पनि फेरि सबै आमा समूहलाई हेर्ने एउटा हिमालय आमा समूह छ, र त्यसको चाहिँ अब गाउँ सञ्चालन समितिमा हाम्रोहरू मात्रै नभएर हामी आमा दिदी बहिनीहरू सबै सामेल छ, र सबै कुराहरू चाहिँ अनि त्यसमा चाहिँ गाउँ विकासका कुराहरूदेखि लिएर गाउँमा भएको राम्रो नराम्रो होइन सुधार गर्नुपर्ने कुराहरू, विकृतिका कुराहरू कसरी सुधार गर्दै लैजाने, सबै कुराहरूको हाम्रो चाहिँ बेला बेलामा भेला बसेर चाहिँ निर्णय गर्ने गरिन्छ। पहिला पहिलाको जमानामा त अब महिलाहरूलाई चाहिँ सहभागी हुने थिएन, एकदम कम हुने थियो, तर घले गाउँमा चाहिँ त्यस्तो छैन। घले गाउँमा चाहिँ अहिले सबै महिला दिदी बहिनीहरू एकदमै सक्रिय रहेको छ, सबैजनाले यो सभा समारोहमा सबैको सहभागिता हुन्छ। हाम्रो समस्याहरू गाउँघरमा भएको अहिले भनौँ न, पहिलातिर चाहिँ जुवा तास जाँड रक्सीको एकदम हिनमिन हुने होइन, अलिकति कन्ट्रोल नहुने हुन्थ्यो, तर हिजो आज चाहिँ हाम्रो गाउँमा त्यस्तो छैन, एकदम कन्ट्रोलमा छ गाउँ चाहिँ है। बेलुका पनि 11 बजे भन्दा हाम्रो हुहाल्ला गर्न पाउँदैन, सारा कुराहरू अब गाउँ सरसफाइ कहिले गर्ने, महिनामा दुईचोटि गर्छ, र फेरि पुरै गाउँ एरिया बाहिर चाहिँ यो हाम्रो बर्खा टाइममा र त्यो सिद्धिएपछि बर्खाको अन्तिम र सुरुवातमा त्यसरी चाहिँ एकदम गाउँ वरिपरि सरसफाइको कुराहरूदेखि लिएर अनुशासनको कुराहरूदेखि लिएर युवाहरू के गरिरहेको छ, के कुराको विकृतिहरू फैलिने बित्तिकै हाम्रो के अरे मिटिङ बसेर छलफल गरिन्छ र त्यसलाई निर्णयमा उतारिन्छ। महिला दिदी बहिनीहरूले अब धेरै कुराहरू सिक्ने प्रयासमा छ अहिले, पिसको संस्थाबाट चाहिँ महिला दिदी बहिनीहरूले चाहिँ यो अब यहाँ आउने हाम्रो पर्यटन क्षेत्र भएको हुनाले सबैले होमस्टे व्यवसाय सञ्चालन गरेको हुनाले अब घले गाउँको महिला दिदी बहिनीहरू सबै जागरुक छ, सरसफाइमादेखि लिएर होमस्टेदेखि लिएर पाहुनाको स्वागत सत्कारदेखि लिएर विकास निर्माणको काममादेखि लिएर अनि बाबाहरूसँग हातेमालो गर्दै सरसल्लाह गर्दै, र अहिलेसम्म चाहिँ एउटा राम्रो पक्ष के हो भन्दाखेरिमा महिला हिंसाका कुराहरू चाहिँ हाम्रो गाउँमा अहिलेसम्म भइरहेको छैन, भइहाले पनि त्यस्तो चाहिँ महिलाको लागि चाहिँ निर्णय गर्नको लागि हामी पनि त्यसमा सहभागिता राम्रो छ, हाम्रो पनि आवाज त्यहाँ पुग्छ, त्यसले गर्दा त्यस्तो नहोला, हाम्रो आवाज पनि सुनिन्छ होला भन्ने हामीलाई चाहिँ पुरा भरोसा छ, र अहिलेसम्म चाहिँ त्यस्तो नमिठो नराम्रो घटना चाहिँ महिलाहरूको चाहिँ आइरहेको छैन। हामी चाहिँ खुसी छौँ यही सवालमा कि गाउँ चाहिँ विकासको क्रम सँगसँगै सबैजना चाहिँ अलिकति चेतनशील हुँदै आएको छ, आर्थिक समृद्धि पनि हुँदै आएको छ। यो महिलाको कुरा यो पुरुषको कुरा भन्ने खालको त्यस्तो भेदभाव चाहिँ हुँदैन कि, यो महिलाले भनेको कुरा हो यो नसुन्ने भन्ने नै हुँदैन है। राम्रो कुरा सही उसले तर्कसँग चाहिँ कुरा ल्याउँछ भने उसको कुरा चाहिँ 100% सुनिन्छ कि।
यिनै कुराकानी र सामग्रीसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। अहिलेसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमबारे केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङ्दी 95 मेगाहर्जसँगै रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक साथी दिलुसँगै म मिना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साता सुखद रहोस्। नमस्ते।
Thank you.